यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। विजया दशमीको तेस्रो दिन आज पनि टीका र जमरा थाप्ने क्रम जारी। सरकारी कार्यालयहरू खुलेसँगै उपत्यकामा चहलपहल बढ्दो। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल शुरू। देशभर आज थप 391 जनामा कोरोना संक्रमण, 6 जनाको मृत्यु। र भारतको केरला राज्यमा भीषण वर्षापछिको बाढ़ी पहिरोका कारण 19 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बड़ा दशैंमा बन्द भएका सरकारी कार्यालय खुलेसँगै काठमाण्डु उपत्यकामा चहलपहल बढ़ेको छ। आज सरकारी तथा निजी कार्यालय संचालनमा आएकाले काठमाण्डु उपत्यकामा सवारी साधनको केही चाप बढ़ेको छ। दशैंमा सुनसान प्राय बनेको काठमाण्डुमा नियमित जसो सबै प्रकारका सेवा संचालनमा आएका छन्। दशैं मनाउन गाउँघर गएका सर्वसाधारण पनि धमाधम काठमाण्डु भित्रिरहेका प्रहरीले जनाएको छ। विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थाप्ने क्रम जारी छ। विजया दशमीको दिन टीका थाप्न नपाएकाहरू तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ जान नपाएकाहरूले आज टीका ग्रहण गर्ने प्रचलन छ। यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहनेछ। गृहमन्त्री बालकृष्ण खाँडले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल शुरू गर्नुभएको छ। अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ़ने भन्ने विषयमा आज गृहमन्त्री बालकृष्ण खाँडले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्याधिवक्ता खम्बबहादुर खाती र गृह सचिव टेकनारायण पाण्डेसँग छलफल गर्नुभयो। छलफलमा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्री खाँडले सहमति कार्यान्वयनका लागि अहिलेसम्म आफूले नेकपाका नेतासँग गरेका कुराकानी र काम कार्यवाही बारे जानकारी दिनुभएको थियो। सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच 2077 फागुन 20 गते नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाई र सम्पूर्ण मुद्दा खारेज गर्ने लगायतका तीन बुँदे सहमति भएको थियो। सरकारले सुनसरीको भोकराहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम शाहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिको ज्ञापन पत्र बुझ्नुहुँदै मन्त्री बालकृष्ण खाँडले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य रहेको भन्नुहुँदै स्थानीयले विश्वास गर्ने गरी अहिलेको छानबिन समितिका सदस्यलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो। उहाँले सामाजिक सद्भाव कायम गरी सत्य तथ्य बाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको बताउनुभयो। सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री खाँडले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएकोमा आफू प्रतिबद्ध रहेको बताउनुभयो। ज्ञापन पत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भंग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकार कर्मी सहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ। रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजाल आज जंगी अड्डा जानुभई त्यहाँको निरीक्षण गर्नुका साथै विविध विषयबारे जानकारी लिनुभएको छ। रक्षा मन्त्रीमा नियुक्त भएपछि मन्त्री डाक्टर रिजालले पहिलो पटक जंगी अड्डाको निरीक्षण गर्नुभएको हो। जंगी अड्डामा उहाँलाई प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गर्नुहुँदै जंगी अड्डाको बारेमा जानकारी गराउनु भएको थियो। त्यस अवसरमा रक्षा मन्त्री डाक्टर रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि आफू सदा प्रयत्नशील रहने बताउनुभयो। देशभर आज थप 391 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर 8077 जनाको नमूना परीक्षण गर्ने क्रममा 6966 नमूनाको पीसीआर गर्दा 385 जनामा र एन्टिजेन विधिबाट 1111 परीक्षण गर्दा 6 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा 680 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुने दर 97.07% पुगेको मन्त्रालयले जनाएको छ। संक्रमणबाट आज थप 6 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,284 पुगेको छ। देशभर हाल 12,297 सक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये 11,278 जनाको होम आइसोलेसनमा, 1,019 जनाको संस्थागत आइसोलेसनमा, 279 जनाको आईसीयू कक्षमा र 98 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए को कार्यकाल 6 महिना थप गरिएको छ। एनआरएनए को शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्य समितिको कार्यकाल 6 महिना थप्ने निर्णय गरेको हो। एनआरएनए को यथाशीघ्र 6 महिनाभित्र अधिवेशन गर्ने गरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डीबी छेत्रीले जानकारी दिनुभयो। विधान अनुसार कार्य समितिको कार्यकाल एक पटकका लागि मात्रै 6 महिना अवधि थप्न सकिने व्यवस्था छ। दार्चुला सदरमुकाम खलंगादेखि ब्यास गाउँपालिका जोड्ने बाटो नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीमा स्थानीयलाई समस्या हुने गरेको छ। नेपालको बाटो भएर नजिकको बजार खलंगा पुग्न समस्या भएपछि दैनिक उपभोग्य सामान र स्वास्थ्य सेवाका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। दार्चुलाबाट संवाददाता राजेन्द्र धामीको रिपोर्ट।
महाकाली नदी माथिबाट तुइन तरेर सीमावर्ती भारतीय बजार जाँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले कुटपिट गर्दै सामान समात्ने गरेको भन्दै दैनिक उपभोग्य वस्तु ल्याउनदेखि स्वास्थ्य सेवा लिन समस्या भएको बताउनुहुन्छ ब्यास दुई मालका स्थानीय ललिता धामी।
दुःख भोग्दो पड्या छ, हामीले पारबाट जाउँ भने एसएसबीले हान्छ चुटुन्छ, वारबाट जाउँ भने हिटनाइ खाउँदा यत्रो बाटो बाल बच्चा कोही बिराम भएले बोक्दाखेरि हाम्रो मुस्किल पड्या छ।
नेपालको बाटो भएर सदरमुकाम खलंगासम्म आउन 2-3 दिन लाग्ने गर्दछ। मालगाउँमा चाहे जस्तो सेवा सुविधा उपलब्ध हुने स्वास्थ्य संस्था छैन। मालगाउँका स्थानीय औषधि उपचार गर्न वा सामान किन्न नेपाल भारत जोड्ने महाकाली नदीमाथिको तुइनबाट जोखिमपूर्ण यात्रा गर्दै आए पनि अहिले आएर तुइन सेवा बन्द भएको छ। आफ्नै सदरमुकाम जान पनि चोरी छिपी भारतीय बाटो प्रयोग गर्न बाध्य भएको बताउनुहुन्छ ब्यास दुई मालका गोपाल सिंह धामी।
डरले लुकी बुटी त्यो तुइन लगाउने, यसरी देख्दा फेरि त्यो निकाल्ने, क्याम्पमा गएपछि चोरेर हामी लगाउँछ, फेरि
केही दिन अघि नेपाल सरकारले हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरे पनि त्यो पर्याप्त नभएको भन्दै भाषण भन्दा पनि राशन दिनुपर्ने माग ब्यासवासीको रहेको छ। ब्यास दुई मालकै जयन्ती धामी।
खाना कसरी पकाउने चामलै छैन, नेपाल बाटो 2-3 दिन लाग्छ हिँड्नलाई, इन्डियामा त्यो एसएसपीहरूले तुइन लाउन दिँदैनन्, आएपछि कुट्छन्, त्यहाँ गएपछि हामीलाई कत्रो समस्या भइरहेछ, यहाँ के गर्ने कसरी खाने।
सरकारले देशका सबै नदीमाथि लगाएका पुल विस्थापित गर्दै झोलेङ्गे पुल निर्माण गर्ने निर्णय गरेको थियो। यसका साथै दार्चुलामा रहेको नेपाल भारत दुई देशको सीमा नदी महाकालीमा आधा दर्जन बढी ठाउँमा पुल निर्माण गर्न दुवै देश बीच सहमति भयो। उक्त सहमति अनुसार 4 ठाउँमा पुल निर्माण भए पनि मालघाटमा निर्माण हुने पुल निर्माण कम्पनी र सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको ढिलासुस्तीले गर्दा अल्पत्र परेको छ। राजेन्द्र धामी, रेडियो नेपाल, दार्चुला।
गैरातीको भीषण वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटर बाटोमा क्षति पुगेको छ। गत असार 1 गतेको बाढ़ीले पक्की पुल बगाएको करिब 3 महिनापछि ह्युम पाइप राखी मोटर बाटो बनाइएको थियो। यस्तै मेलम्ची दुबाचौर जोड्ने फट्टेमा बनाएको ह्युम पाइप माथिको बाटो समेत अवरूद्ध भएको स्थानीय दशरथ दनवारले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाबाट आज काठमाण्डुतर्फ आउँदै गरेको बस लामोसाँघो जिरी सड़क खण्डको 6 किलो नजिकै दुर्घटना हुँदा 35 जना घाइते भएका छन्। त्यसमध्ये सहचालक सहित 4 जनाको अवस्था गम्भीर रहेको र थप घाइतेको उपचारको लागि धुलीखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो। अन्य घाइतेहरूको खाडीचौर स्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। संखुवा सभाको धर्मदेवी नगरपालिका एक तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालीगुराउँस नगरपालिका एक धुर्मुसेका 37 वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो। आज बिहान करिब 5 बजे टुटे देउरालीबाट गुफा पोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर सड़कबाट 300 मिटर तल खसेको थियो। गोर्खा केन्द्रबिन्दु भएर आज बिहान 4:09 भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 4.3 म्याग्निच्युडको भूकम्पको धक्का गोर्खा धादिङ लगायतका क्षेत्रमा महसुस गरिएको थियो। पछिल्लो समय मोरङका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्न बालीको तुलनामा बढ़ी फाइदा हुने भएपछि कृषि फर्म नै सञ्चालन गरेर किसानहरूले तरकारी खेती गर्न थालेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
राम्रो आमदानी हुन थालेपछि मोरङका किसान तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन्। अरू बालीको तुलनामा बढ़ी फाइदा हुने भएपछि कृषि फर्म नै सञ्चालन गरेर किसानहरूले तरकारी खेती गरिरहेका छन्। जहदा गाउँपालिका वार्ड नम्बर 4 देवानन्द शाहले शिवशक्ति कृषि फर्म खोलेर अहिले 5 बिघा जग्गामा तरकारी खेती गरिरहनु भएको छ। तरकारी खेतीबाट वार्षिक 11-12 लाख रुपियाँसम्म आमदानी भएको उहाँको भनाइ छ। त्यस्तै अर्का किसान श्रवण कुमार सिंहले चन्दा कृषि फर्म सञ्चालन गरेर तरकारी खेतीसँगै माछा पालन व्यवसाय शुरू गर्नुभएको छ। 3 बिघा जग्गामा मौसमी बेमौसमी तथा 12 महिना तरकारी खेती गरेर त्यसबाट वार्षिक 7-8 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
मौसमी बेमौसमी हामी 12 महिना सब्जी खेती हुन्छ, कुनै यस्तो महिना छैन त्यसमा सब्जी हामी निकाल्दैनौ। मनसिरदेखि जेठ असारसम्म सबभन्दा बढी उत्पादन हामीहरूको हुन्छ।
मोरङको सीमावर्ती गाउँपालिकामा ठूलो संख्यामा युवा किसानहरू तरकारी खेतीमा संलग्न छन्। यहाँ उत्पादन भएको तरकारी नेपालको प्रमुख शहरमा पुगे पनि उत्पादन भए जति तरकारीले बजार नपाउँदा वर्षेनी नोक्सानी बेहोर्नु परेको किसानहरूको गुनासो छ।
सबभन्दा पहिले मार्केटिङ व्यवस्था हुनु पर्यो। किसान उब्जाउँछन्, मेहनत गर्छन्, कुहेर जान्छ बिग्दै, जति बेला किसानको खेती उब्जाउँछन् त्यतिखेर मार्केटमा भाव हुँदैन। अर्को खाद मल बेलामा पाउँदैन, किसानले खेती कहाँबाट गर्न सक्दैन, किसानको त धेरै अप्ठ्यारो हुन्छ।
ठूलो लगानी गरेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका किसानलाई सिंचाई तथा समयमा मलखादको व्यवस्था साथै तरकारी भण्डारणको व्यवस्था गर्नेतर्फ ध्यान जान सके कृषि पेसाप्रति युवाहरूको समेत थप आकर्षण बढ्ने देखिन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको दक्षिणी केरला राज्यमा अविरल वर्षापछिको बाढ़ीका कारण कम्तीमा 19 जनाको मृत्यु भएको छ भने धेरै मानिस बेपत्ता भएका छन्। बाढ़ीका कारण गएको पहिरोमा परेर धेरै मानिस बेपत्ता भएका अधिकारीहरूले बताएका छन्। गत शुक्रबारदेखि शुरू भएको वर्षाका कारण कतिपय स्थानीय सड़कहरू पनि अवरूद्ध भएका छन्। बाढ़ी पहिरोमा परेकाहरूको उद्धारका लागि प्रहरी, सेना र हेलिकप्टरहरू प्रयोग गरिएका छन् भने मौसमविदहरूले आज रातभर पनि वर्षा कायमै रहने बताएका छन्। राजधानी दिल्लीमा पनि भारी वर्षा शुरू भएको बीबीसी हिन्दीले जनाएको छ। हाइटीको राजधानी पोर्ट ओ प्रिन्स नजिकै अमेरिकी धर्म प्रचारक र तिनका परिवारका 15 जनाको सदस्यहरूलाई सशस्त्र गिरोहरूले बन्धक बनाएका छन्। ईसाई धर्मको प्रचारमा संलग्न ती व्यक्तिहरूलाई ग्वाड डे बुके नगरबाट बाहिरिएपछि अपहरणकारी गिरोहरूले नियन्त्रणमा लिएको एएफपी समाचार संस्थाले जनाएको छ। अमेरिकी अधिकारीहरूले ती विवरणहरूबारे जानकार रहेको बताएका छन् भने हाइटीको न्याय मन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन। हाइटीमा बन्धक बनाउने दर विश्वकै सबैभन्दा उच्च रहेको छ। त्यहाँ शक्तिशाली गिरोहहरूले कानूनविहीनताको अवस्थाको फाइदा उठाउँदै फिरौती उठाउन मानिसहरूलाई अपहरण गर्ने गर्दछन्। अस्ट्रेलिया सरकारले 10 करोड़ डलर बराबरको हेरोइन जफत गरेको छ। प्रहरीले 1290 पोको करिब 450 किलोग्राम लागू पदार्थ हेरोइन बरामद गरेको अधिकारीहरूले बताएका छन्। मेलबर्न बन्दरगाहमा सो परिमाणको हेरोइन जफत गरिएको हो। प्रहरीले हेरोइनसँगै एकजना मलेसियाली नागरिकलाई पनि पक्राउ गरेको छ। अस्ट्रेलिया प्रहरीले यति धेरै हेरोइन बरामद गरेको यो पहिलो पटक हो। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
दशैं बिदापछिको पहिलो कारोबार दिन आइतबार शेयर बजार 17.59 अंकले बढेर 2656.97 अंकमा पुगेर बन्द भएको छ। अधिकतम 2665 अंकसम्म पुगेको शेयर बजार अन्तमा 2656.97 अंकमा पुगेर बन्द भएको हो। आइतबार 13 उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक 3.51% बढेको हो। आइतबार भएको कारोबारमा सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको 6.97% शेयर मूल्य बढेको छ भने कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैंकको शेयर किनबेच भएको छ। नेप्से बढे पनि कारोबार रकम भने 1.5 अर्बमा सीमित भएको आइतबारको कारोबारमा कुल 218 कम्पनीको 47,60,295 किता शेयर 1,49,73,75,000 रूपियाँमा खरिद बिक्री भएका छन्। पालपालीको पहिचान बोकेको करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन्। करुवा बनाउने आवश्यक तालिम र उद्योग सञ्चालनमा सहयोग पाएपछि विस्तारै लोप हुने अवस्थामा पुगेको पालपाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुन थालेका हुन्। तानसेन नगरपालिकाले दात्री निकायको सहयोगमा युवालाई तालिम तथा बिउ पुँजी लगायतको सहयोग उपलब्ध गराएपछि चार युवाले सामूहिक करुवा उद्योग समेत स्थापना गरेका छन्। पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाउन सिप बिउ पुँजी लगायतको सहयोग गरी युवालाई आकर्षित गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार सहाईले जानकारी दिनुभयो। उदयपुरको धार्मिक ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ। जिल्लाको मध्य पहाड़ी क्षेत्र रौता नगरपालिकाको रौता क्षेत्र घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो। दशैं अघि र पछि बिहिबारदेखि शनिबारसम्मको 3 दिनमा झण्डै 2,000 भन्दा बढी पर्यटक रौता घुम्न आएको र ऐतिहासिक चौदण्डी गढी दरबार क्षेत्रमा पनि दैनिक 500 भन्दा बढीको संख्यामा पर्यटक घुम्न आएको नगरपालिकाले जनाएको छ। चौदण्डी क्षेत्रमा आउने पर्यटक अधिकांश सुनसरी मोरङ झापा इलाम सप्तरी जिल्लाबाट आउने गरेको नगरपालिकाका प्रमुख खगेन्द्र कुमार राईले जानकारी दिनुभयो।
अब खेल समाचार गिरिशा उपाध्यायबाट।
हिट 49 प्रोफेशनल बक्सिङ च्याम्पियनशिप 2021को उपाधि हिमालयन चितुवाका नामले चर्चित अविरल घिमिरेले जितेका छन्। विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतार्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन्। जापानको नायोगा कंगेस सेन्टर इभेन्ट हलमा आज सम्पन्न 49 संस्करणको प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय बक्सर खेलाड़ी घिमिरेले जापानका व्यवसायी किक बक्सर फुजी मुरालाई परास्त गरी उपाधि जितेका हुन्। साफ च्याम्पियनशिप खेलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आउने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मालदिव्समा सम्पन्न खेलको उपविजेता नेपाली टोली सोमबार बिहान 9 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको हो। शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग 3-0 पराजित भएको हो। फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट वञ्चित भए पनि पहिलो पटक साफ को उपविजेता बनेको छ। 5 राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लीग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउण्ड रोबिन लीगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो। लीग चरणमा नेपालले मालदिव्स र श्रीलंकालाई हराएको थियो। यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको हो। यूएई र ओमानमा संयुक्त रूपमा हुने आईसीसी T20 विश्वकप क्रिकेट आइतबारबाट शुरू भएको छ। विश्वकपको पहिलो दिन आइतबार 2 पहिलो चरण अन्तर्गतका 2 खेलहरू हुनेछन्। विश्वकपको पहिलो चरणमा 8 टोलीले प्रतिस्पर्धा गर्नेछ, जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामेबिया, ओमान र पपुआ न्यूगिनी भिड्नेछन्। यसका 4 टीम सुपर 12मा प्रवेश गर्नेछन्। सुपर 12को समूह 2मा भारत र पाकिस्तानसँगै न्यूजील्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह बी विजेता र समूह ए को उपविजेता यस समूहमा रहनेछन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 19.9, वर्षा 3.5 मिलीमिटर। काठमाण्डुको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 8.5 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 20.6, वर्षा 2.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.6 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 34.6 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विजया दशमीको तेस्रो दिन आज पनि टीका र जमरा थाप्ने क्रम जारी। सरकारी कार्यालयहरू खुलेसँगै उपत्यकामा चहल पहल बढ्दो। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल शुरू। देशभर आज थप 391 जनामा कोरोना संक्रमण, 6 जनाको मृत्यु र भारतको केरला राज्यमा भीषण वर्षापछिको बाढ़ी पहिरोका कारण 19 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।